नमस्कार। कार्यक्रम सुशासन र समृद्धिमा प्राविधिक मित्र सुलोचना बज्राचार्यसँगै कार्यक्रम सञ्चालक म हरिगिरी हार्दिक स्वागत गर्दछौँ। सुशासन र समृद्धि कार्यक्रम प्रत्येक बिहिबार बिहान 8:15 रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रसार हुने गर्दछ। कार्यक्रमलाई हाम्रो एफएम ब्यान्ड 98.100 र 103 मेगाहर्जका अतिरिक्त हाम्रो अनलाइन www.radionepalonline.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरी संसारभर प्रत्यक्ष सुन्न सकिनेछ। आजको कार्यक्रममा हामीले झापा स्थित हल्दीबारी गाउँपालिकाको विकास र कृषि उत्पादन बारे चर्चा गर्दैछौँ। हल्दीबारी गाउँपालिका कोशी प्रदेश स्थित झापा जिल्लाको दक्षिण पूर्वी भेगमा अवस्थित गाउँपालिका हो। भौगोलिक अवस्थालाई हेर्दा दक्षिणमा नेपालकै होचो भाग कचन कवल गाउँपालिका पर्दछ भने पूर्वमा भद्रपुर नगरपालिका र उत्तरमा बिर्तामोड नगरपालिका रहेका छन्। समथल भूमिसँग जोडिएको यस गाउँपालिकाको कुल क्षेत्रफल 117.34 वर्ग किलोमिटर रहेको छ। विक्रम सम्वत 2078 जनगणना अनुसार यहाँको कुल जनसङ्ख्या 32,722 रहेको छ। यो गाउँपालिका 5 वडामा विभाजन भएको छ। यस हल्दीबारी गाउँपालिका भित्र जम्मा 17 सामुदायिक विद्यालयहरू रहेका छन्। सामुदायिक विद्यालय सुधारका लागि निकै प्रयास भएको देखिन्छ। हुलाकी सडक भन्दा दक्षिण भेगमा फैलिएको दक्षिण एसियामै जैविक विविधताले भरिपूर्ण जलथल चारकोसे जंगलले यसलाई अझ थप विविधता थपेको छ। पर्यटनको प्रचुर सम्भावना बोकेको यस हल्दीबारी गाउँपालिकाको विकास र सुशासनको पक्षमा के कसरी काम भइरहेको छ र नागरिकको जीवन स्तर उकास्न के कस्तो अभ्यास गरिएको छ, यो बारे कुरा गर्न अहिले हामीसँग हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन कुराकानीमा हुनुहुन्छ। सबैभन्दा पहिला त यहाँलाई स्वागत गर्दछु।
हवस्, धन्यवाद हरिजी।
यहाँ चाहिँ थापा स्थित हल्दीबारी गाउँपालिकाको अध्यक्ष भई जिम्मेवारी सम्हालेको पनि धेरै भइसक्यो।
हजुर,
करिब करिब यहाँहरूको कार्यकाल पनि सकिने लागेको छ। प्राथमिकतामा परेका विषयहरू होइन, नागरिकको अपेक्षा अनुसारको गर्नुपर्ने कामहरूलाई कतिको सिद्ध गर्नुभयो, कतिको सम्पन्न गर्नुभएको छ, यहीँबाट सुरु गरौँ अनि त्यसपछि हामी सुशासनका पक्षबाट कुरा गर्नेछौँ।
हस् त, धन्यवाद। मेरो यो कार्यकाल मात्रै होइन, अघिल्लो कार्यकालको पनि म जनप्रतिनिधि भएकोले गर्दाखेरि हामीले अघिल्लो कार्यकालदेखि नै हामीले जनताका जनसरकारका विषयहरू र स्थानीय तहले गर्न सक्ने जो उसको क्षेत्र अधिकारभित्रका कुराहरूलाई चाहिँ हामीले रीति तथा कार्यक्रम बनाउँदै र त्यसलाई बजेट तर्जुमा गरेर त्यो बजेट अनुसारका कामहरू अघिल्लो सँगसँगै अहिले पछिल्लोको अब लगभग अन्तिम आवरमा पुगेका छौँ। हामीले मोटामोटी हामीले गर्नपर्ने कामहरू चाहिँ लगभग सकेका छौँ। भौतिक पूर्वाधारका कामहरू चाहिँ केही मात्रामा चाहिँ अलिक स्लो भएको देखिया छ। अन्य कुराहरू त हामीले जुन स्थानीय रूपमा गर्नपर्ने सामान्य योजनाका कुराहरू लगभग हामीले सकेका छौँ।
जस्तो प्राथमिकतामा पर्ने विषयहरू खानेपानीको सुधारका कुराहरू होला नि होइन, विद्यालय सुधारका कुराहरू होला नि होइन, त्यसपछि पूर्वाधार क्षेत्रमा ओडाबाट ओडासम्म चाहिँ पक्की सडक निर्माणको कार्य पनि होला नि होइन, त्यसभित्र स्वास्थ्य उपचारका कुराहरू पनि होला नि, त्यसलाई व्यवस्थित गर्ने र नागरिकहरूलाई चाहिँ छिटो गतिमा चाहिँ उपचार दिने कुराहरू पनि होला नि, यी सबै कामहरू सम्पन्न गरेर बस्नु भएको अवस्था हो।
हो, हामीले चाहिँ आज मलाई अत्यन्तै खुसी पनि लागेको छ, मलाई तपाईँको चाहिँ आज जुन स्टुडियोमै आएर तपाईँसँग यसरी आफ्ना कुराहरू व्यक्त गर्न पाउँदाखेरि के हो भन्दा, नेपालमा सबैभन्दा पहिला कक्षा 12 निशुल्क शिक्षाको सुरुवात गर्ने भनेको देशैभरिमा एउटा स्थानीय तहहरू मध्येमा हल्दीबारी गाउँपालिका हो। त्यो आजभन्दा नि हामीले 4-5 अगाडिदेखि नै त्यसलाई सुरुवात गरेका छौँ है। त्यति मात्रै होइन, हामीले तपाईँको सबै सरकारी विद्यालयहरूमा अहिले प्रविधि र टेक्नोलोजीको जमाना छ, जसमा चाहिँ हरेक कुराहरू कम्प्युटरसँग सम्बन्धित छ। त्यसले गर्दाखेरि सबै विद्यालयमा कम्प्युटर ल्याबको व्यवस्थापन गर्दै आएको छौँ। त्यति मात्रै होइन, त्यो कम्प्युटर ल्याब मात्रै व्यवस्थापन गरेर हुँदैन, हामीले चाहिँ सबै स्कुलमा चाहिँ टिचरको पनि व्यवस्थापन गर्दै आएको छौँ। घुम्ती कम्प्युटर टिचर भनेर अथवा तिनीर चाहिँ विद्यार्थीको आवश्यकता हेरेर थाई रूपमा चाहिँ करारको रूपमा चाहिँ हामीले नियुक्ति गरेका टिचरहरू छन् र त्यसको साथसाथै सबै आम नागरिकलाई सहजता होस् भनेर चाहिँ घरमा बसी बसी अनुगमन गर्न सक्ने सहजता होस् भनेर सबै स्कुलमा इन्टरनेटको एक्सेस पुर्याइदिएर सिसी क्यामेरा जडान गरेर मोबाइल एप्स डाउनलोड गरिदिएर घरमा बसी बसी हेर्ने प्रविधिको विकास गर्दै आएको छ हल्दीबारी गाउँपालिकाले। शिक्षामा त्यो एउटा सुरुवात गरेको छ र त्यसको साथसाथै
त्यसको परिणामको कुरा गर्नु पर्दाखेरि परिणाम पनि अलिकति सकारात्मक तरिकाले निस्केको छ कि होइन, हामीले अझ पनि सुधार गर्नुपर्ने अवस्था देख्छ।
हामीले प्रविधिको विकास गरेका छौँ, त प्रविधिको कुरालाई चाहिँ जति अभिभावकले चलाउन सक्छ त्यति फाइदा हुँदै जाने कुरा हो। तर त्यसलाई हामीले अझै अभिभावकहरूलाई चाहिँ हामीले त्यसलाई काउन्सिलिङ गर्नुपर्ने कुरा भएको छ। यो भनेको यो यसको लागि हो भन्ने कुरा उहाँहरूले अझै बुझ्नु पनि भएको छैन। त्यसले गर्दाखेरि जो जसले प्रयोग गर्नुभएको छ राम्रो भएको छ, नगर्नेलाई हामीले अझै बुझाउँदै लानुपर्ने भएको छ। र त्यो लगाए बापत चाहिँ अब शिक्षा भन्ने चिज हेर्नु होला कस्तो भन्दा, हाम्रो कारणले मात्रै होइन तपाईँको सङ्घीय ऐनदेखि लिएर अन्य हरेक कुराहरूको कारणले गर्दा पनि शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने कुराहरूमा चाहिँ त्यो पनि आवश्यक पर्दछ। जस्तो कि अहिले मैले अघि भने कम्प्युटर पनि दिएका छौँ, शिक्षक पनि दिएका छौँ, भौतिक संरचना पनि बनाइदिएका छौँ, सब थोक बनाइदिएका
छौँ,
निशुल्क पढ्ने वातावरण बनाइदिएका छौँ सबै। तर यतिले मात्रै भएन, त्यसलाई पुरस्कृत सँगसँगै दण्ड सजायको पनि व्यवस्थापन गर्नुपर्छ। के हो भन्दाखेरि एउटा शिक्षकलाई एउटा पालिकाभित्र पनि अर्को विद्यालयमा सरह गर्छु भन्दा पनि अहिलेको 2028 सालको शिक्षा ऐन छ जो अहिले पनि चालु गरिरहेको छ, त्यो ऐनको कारणले अथवा अन्य कारणले गर्दा पनि सिस्टमको कारणले गर्दा पनि स्थानीय तहले भने जस्तो चाहिँ शिक्षामा रिजल्ट ल्याउन सकेको छैन। तथापि पनि यो अरूलाई दोष देखाउने अरूलाई ठाउँ देखाउने भन्दा हाम्रो तहबाट हाम्रो तह तबकाबाट हामीले हाम्रो लेभलबाट चाहिँ स्थानीय सरकारको तर्फबाट हल्दीबारी गाउँपालिकाले शैक्षिक क्षेत्रमा सुधार गर्ने कुरामा चाहिँ अधिकतम लगानी पनि गरेका छ, अधिकतम प्रयास पनि गरेका छ।
हजुर, अनि जस्तो सुशासनको पक्षबाट कुरा गर्नु पर्दाखेरि स्थानीय पालिकाबाट सिफारिस लिँदा होस् वा स्थानीय पालिका सरकारसँग आफ्ना अनुरोध आफ्ना इच्छा आफ्ना समस्याहरू राख्ने क्रममा नागरिकहरूले कस्ता समस्याहरू लिएर आउनुभयो र त्यसलाई हामीले कसरी समायोजन गरेका छौँ?
यस्तो हामीले कुनै पनि ढिलासुस्ती हुनु हुँदैन भनेर हामीले प्रत्येक सबै वडा वडादेखि लिएर स्वास्थ्य कार्यालय सबैमा हामीले इन्टरनेटको एक्सेस पुर्याइदिएर त्यहाँ सिसी क्यामेरा जडान गरेर म आफै गाउँपालिकाको अध्यक्ष छु। अहिले म काठमाडौँमा यहाँ बसेर तपाईँसँग कुरा गर्दा गर्दै पनि म आफैले यहीँबाट मोबाइल एप्सबाट चाहिँ सबै कर्मचारीदेखि लिएर त्यहाँ आउने सेवाग्राहीहरूको म आफै सिसी क्यामेराले अनुगमन गरिरहेको छौँ। त्यस कारणले गर्दाखेरि सबैलाई हामीले सचेत गराएको छौँ। हाम्रो सर्वोपरि भनेको जनता हो, जनताका कुनै पनि कामकाजमा ढिलासुस्ती हुनु हुँदैन, सिफारिसमा हुनु हुँदैन, कुनै आर्थिक चलखेल लेनदेन लिनु हुँदैन है। यी सबै कुराहरू सुशासनका कुराहरूमा हामीले आफ्नो तर्फबाट गरिरहेको छौँ। त्यसको साथसाथै हामी जनप्रतिनिधि पनि एकदम फ्लेक्सिबल हुनुपर्छ है। म आफै गाउँपालिकामा आएका आम नागरिक सेवाग्राहीहरूलाई म आफै चिया सारेर पनि दिन्छु है। यसको मतलब यो के हो भन्दा मैले दिएर ठुलो भन्नु खोजेको होइन,
तर सेवा हामीले जो जहाँ छ त्यसरी गर्न सकिन्छ।
हामीले के हो भन्दाखेरि ती जो सेवा गरे हिजो भोट माग्न जाँदा मात्रै नजिक हुने होइन, जितेर आए पछाडि पनि म तपाईँहरूको नजिकै छु है है, म ठुलो मान्छे होइन, म तपाईँहरूको सेवक हुँ है भन्ने कुराहरू हामी जनपदले दिनुपर्छ र सुशासनभित्र यो पनि पर्छ।
भनेपछि भन्दा बित्तिकै यहाँले आफ्नो कार्यालयबाट सम्पादन गरिने कामहरू र सेवा प्रवाह गर्दा नागरिकहरूलाई चाहिँ झमझट नहुने गरी चाहिँ त्यो सेवा व्यवस्था मिलाउनु भएको छ?
होइन, मिलाएको छौँ, हामीले मिलाएको छौँ। अब कतिपय कुराहरू अब कस्तो हो भन्दाखेरि तल्लो लेभलमा काम गर्दाखेरि अब नजिक भएको नाताले कतिले अब कानुनी प्रक्रिया नमिल्ने कुराहरू कतिपय कुराहरू डकुमेन्ट्स चाहिँ सबै नल्याएको खण्डमा एउटा दुइटाहरू अड्किन्छन्। तीदेखि बाहेक अन्य कुराहरूमा किन प्रक्रिया पुर्याउनु त पुर्याउनु पर्यो नि त
होइन,
ती त्यस्ता कुराहरूमा चाहिँ कोही कोही बेला समस्या होला। त्योदेखि फाल्टो अरू नियतवश कुनै कर्मचारीले जनप्रतिनिधि गर्यो भने हामी तुरुन्तै एक्सनमा जान्छौँ। अहिलेसम्म त्यस्तो भएको हामीसँग रेकर्ड आएको छैन, भइहाल्यो भने हामी त्यस्तोलाई कारवाही पनि गर्छौँ।
कर्मचारी बिना चाहिँ त हामीले सेवा प्रवाह गर्न पनि सकिँदैन। यहाँको हल्दीबारी गाउँपालिकामा होइन कर्मचारीको व्यवस्थापन गर्दाखेरि पूर्ण रूपले छ कि होइन अभावबाट नै हामीले काम गर्नु परेको छ? यो कतिपय गाउँपालिका अर्थात् नगरपालिकाहरूमा यो समस्या पनि देखिएको छ, यहाँको पालिकामा कस्तो?
अब यस्तो सङ्घीय कर्मचारीहरू है र प्रदेशबाट आउनेहरू अब भने जस्तो चाहिँ टोटल आइसकेका छैन होइन, किन भन्दाखेरि अब यो कर्मचारी ऐनहरू बनेका छैन, कर्मचारी पदस्थापन बन्नेहरू तुरुन्तै ऊ गरेका छैन, क्लियर नभएकोले गर्दा अब आउँछन्, कोही कोही सर्वा भएर आउँछन् जान्छन्, जाँदा पनि कोही बेला तुरुन्तै पठाइन्छ कोही बेला पठाउँदैन। तथापि हामीले चाहिँ के हो भन्दाखेरि कर्मचारी बेगर काम बन्दैन, जनप्रतिनिधि मात्रै बसेर चाहिँ त्यो काम हुने होइन। त्यसले गर्दाखेरि हामीले आवश्यकताको आधारमा करारमा राखेर भए पनि फुलफिल गरेका छौँ, तर ओएम गरेको अनुसार मात्रै राख्नुपर्छ भन्ने कुराहरू अहिले आइरहेछन्। हामीले जे जति गरे
शासकीय सुधारभित्र पनि यहाँको पालिका मात्र होइन देशभरिका पालिकाहरू जुन चाहिँ 753 बसेर हामीले काम गरेका छौँ होइन, ती सबैको सुधारको बाटो खोजिरहेको छ अहिलेको वर्तमान सरकारले होइन, पक्कै पनि केही सुधार आउला भन्ने हामी आशावादी छौँ होइन। यही प्रसङ्गमा मैले के भन्छु भने जस्तो वृद्धहरू जो चाहिँ अशक्त नागरिक हुनुहुन्छ, जो चाहिँ महिला हुनुहुन्छ, उहाँहरूलाई सेवा दिने छुट्टै एउटा डेस निर्माण गर्नुभएको छ कि होइन, सबैलाई एउटै क्षेत्रबाट चाहिँ सेवा प्रवाह गर्ने तर छिटो गतिले गर्ने के छ यसमा?
होइन, हाम्रोमा कस्तो हो भन्दाखेरि प्रशासनिक संरचना नै ज्येष्ठ अपाङ्ग नागरिक मैत्री छ।
हजुर,
त्यो कारणले भएकोले गर्दाखेरि उहाँ ज्येष्ठहरूलाई अप्ठ्यारो पर्ने असहज हुने खालको त्यो खालको प्रशासनिक संरचनाहरू छैन। आउँदो प्राथमिकताको आधारले त हामी उहाँहरूलाई नै प्राथमिकताको चाहिँ सेवाग्राहीको जुन आउने लाइनहरू बसेका हुन्छ त्यसमा चाहिँ ज्येष्ठ अपाङ्गहरूलाई प्राथमिकता दिन्छौँ। तर समग्र रूपमा चाहिँ अपाङ्ग मैत्री अथवा ज्येष्ठ त्यस्तो खालको चाहिँ प्रशासनिक भवन अप्ठ्यारो हुन्छ नि, दुई तले तिन तले चाहिँ प्रशासनिक भवनहरू हाम्रो त्यस्तो छैन, हाम्रो एकदम ग्राउन्ड लेभलकै मात्रै छ होइन। त्यसले गर्दाखेरि हाम्रोमा त्यस्तो समस्या छैन, हामीले हामीले सहज रूपले ज्येष्ठ अपाङ्ग अशक्त नागरिकहरूलाई चाहिँ प्रायोरिटीको हिसाबले हामीले काम गर्ने गरेका छौँ।
त्यही त कतिपय नगरपालिकाका नगर प्रमुख अर्थात् चाहिँ गाउँपालिकाको अध्यक्षहरूले के स्पष्ट जवाब दिनुहुन्न भन्दा हामीले यसरी संवाद गर्ने क्रममा चाहिँ कुनै कर्मचारी सम्बन्धित शाखामा बस्नुभएको छ, काम जिम्मेवारी लिनुभएको छ, तर सेवा गराई आउँदाखेरि उहाँको विदा हुँदाखेरि त्यो सेवा गराईले आफ्नो महत्त्वपूर्ण काम पनि छोडेर सम्बन्धित कर्मचारी आएपछि मात्र लिनुहोला भन्ने यो खालको समस्या पनि छ कि यहाँको पालिकामा कस्तो छ?
यस्तो कतिपय कुराहरू टेक्निकल सम्बन्धीका ज्ञान भएका कर्मचारीको हकमा चाहिँ त्यो पनि हुन्छ, तर अन्य सिफारिस अन्य अन्य अन्य
कामहरू
क्रममा चाहिँ त्यो चाहिँ छुट छैन, हाम्रोमा छुट पाउँदैन,
पाउँदैन
प्रशासन शाखाका चाहिँ प्रमुख छैन भनेर चाहिँ त्यो काम रोक्यौँ भनेर हुँदैन, तर प्राविधिक पाटोको कुरा इन्जिनियर छैन भने त अर्कोले त गर्न मिल्दैन नि त,
होइन?
त्यस्ता खालका कुराहरूलाई चाहिँ अब त्यो सम्बन्धित प्राविधिक कर्मचारी नै कुर्नुपर्छ, पर्खिनुपर्छ, तर अन्य सिफारिस अन्य अन्य हकको कुराहरूमा त हल्दीबारी गाउँपालिकामा हामी त्यस्तो छुट दिँदैनौँ, किन भन्दाखेरि सक्ने र हुने कुराहरू गर्नुपर्छ, सम्पादन गरेर जति सक्दो छिटो आम नागरिकलाई सेवा दिनुपर्छ, जनतालाई अरू केही चाहिएको होइन, छिटो चाहिँ सेवा चाहियो त्यति हो।
हजुर हजुर, सडक निर्माणको कुरा होइन, विद्युतको कुरा, यसलाई कसरी मिलाउनु भएको छ, नागरिकहरूले यसबाट कति लाभ लिएका छन्?
अब यो सडक निर्माणका कुरा, पूर्वधारका कुराहरू यो गरेर गरि नसक्नु हुने रहेछ है, हिजो नहुँदा पनि गरेन भन्ने छ,
हजुर,
गर्यो भने पनि हरिजी कस्तो हुँदो रहेछ भने एउटा घरको एउटा गाउँमा चाहिँ आवश्यकताको आधारले पिच गरिदिए हुन्छ, अब अर्को गाउँमा चाहिँ मेरो गाउँमा चाहिँ पिच गरिदिनुहोस् भनेर फेरि उल्टो रिसाउँदो रहेछ है। मैले भन्नुभयो चाहिँ के भन्दाखेरि हल्दीबारी गाउँपालिकाको सन्दर्भमा म चाहिँ दुई कार्यकाल हो, म चुनाव जितेर आउँदाको अवस्थामा हेर्ने भने हल्दीबारी गाउँपालिकामा हुलाकी मार्ग भन्छ, त्योदेखि बाहेक अन्य ठाउँमा हेर्ने भने तपाईँको 1 किलोमिटर पनि पिच थिएन, एक किलोमिटर मोटामोटी 2 किलोमिटर थियो होला, है 2 किलोमिटर थियो होला, तर अहिले तपाईँको मुख्य बाटोको सुन्नुहोस् है, म सबै बाटो भन्दिनँ तर मुख्य सडक सञ्जालहरूको चाहिँ 90% बाटोहरूमा चाहिँ कालो पत्र पिच गरिएको छ,
भनेपछि सहज बनेको छ।
टाटी पुल काठे पुलहरू हामीले विस्थापित गर्ने भनेर लगभग सबै 100% सकियो भन्दा पनि हुन्छ, एकाध दुका चाहिँ रहरको हिसाबले यहाँ चाहिँ राखिदेऊ न भन्ने हिसाबले मात्रै हो, तर 99% चाहिँ तपाईँको चाहिँ काठे पुल टाटीको पुल कच्ची पुलहरू मुक्त गरेका छौँ हामी है। तपाईँको यो सबै तपाईँ हेर्नु होला चाहिँ स्थानीय तहको बजेटले गरेका छ है, एकाध दुकात सङ्घीय सरकारको होला, एकाध दुकात प्रदेश सरकारको होला, तर अधिकांश हामीले चाहिँ तपाईँको स्थानीय गाउँपालिकाको बजेटले गरेका छ।
खुसको छानालाई विस्थापित गरेर जस्ताहरू निर्माण गरेर
सबै गरेका छ, हाम्रो गाउँमा फुसको छाना छैन,
छैन कुनै पनि छैन,
छैन हामीले विस्थापित गरेको,
विस्थापितै गरिसक्यो, भनेपछि गाउँपालिकाको तहबाट गरेको हो यो काम।
गाउँपालिका हाम्रो चाहिँ विशेष गरेर यसमा म धन्यवाद दिन चाहन्छु तत्कालीन सङ्घीय सांसद माननीय राजेन्द्र लिङ्गदेन हुनुहुन्थ्यो, उहाँको चाहिँ यो फुसको छाना चाहिँ विस्थापित गराउनेमा चाहिँ एकदमै भयङ्कर ठुलो योगदान छ, उहाँले नै गर्दाखेरि पनि त्यो विशेष गरेर हल्दीबारी मात्रै होइन 3 नम्बर क्षेत्रभरिमा चाहिँ भयङ्कर ठुलो योगदान परेको छ, त्यसमा हल्दीबारी पनि परेको छ, उहाँको सबैभन्दा ठुलो योगदान छ र त्यसको साथमा केही गाउँपालिकाको पनि छ।
अनि यहाँको गाउँपालिकामा कृषिको उर्वर भूमिको रूपमा पनि चिन्न सकिन्छ होइन, व्यवसायिक कृषि गर्ने किसानदेखि लिएर होइन जग्गा पनि उर्वर छ, यसमा कृषि उत्पादन बढावा दिने गरी चाहिँ गाउँपालिका सरकारले कसरी काम गरेको छ र किसानहरू कसरी लाभान्वित बनेका छन् जसको जीवन स्तर माथि उकास्नका लागि पनि यो कार्यले चाहिँ सहयोग पुग्न सकोस्।
अब यस्तो छ हरिजी, कस्तो भन्दाखेरि हल्दीबारीले मात्रै होइन देशको सबै स्थानीय तहहरूले कृषि सम्बन्धीको चाहिँ कृषि शाखा नै स्थापित छ,
हजुर
है, त्यस मार्फतबाट सशर्त अनुदान सहितदेखि लिएर स्थानीय गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गरेर चाहिँ बजेट विनियोजन पनि गरेको हुन्छ, वर्षै पछि गरिया हुन्छ है। सो अनुसार हल्दीबारी गाउँपालिकाले पनि किसानलाई आवश्यकता हुने जस्तो कि सिँचाइ मोटरदेखि लिएर भिसादीदेखि लिएर बिउ बिजनदेखि लिएर हरेक कुराहरू त्यहाँनिर चाहिँ वितरण गर्दै आएको छ। तर के कुरा हो भन्दाखेरि हल्दीबारीको हकमा पहिलेको भन्दा उत्पादन बढेको छ, नबढेको होइन है, तर जुन सन्तोषजनक भन्छ नि त्यो चाहिँ छैन, सन्तोषजनक छैन। जबसम्म पढेका मान्छेहरू कृषिमा आउँदैनन् तबसम्म के पनि हुँदैन। आधुनिक कृषिमा जानको लागि चाहिँ पढे लेखे मान्छे आउनै पर्छ र उसले यो खेती फेल हो भने अर्को खेती मैले खोज्नुपर्छ भनेर उसले उसको दिमाग त्यहाँ लाउँदा, तर नपढेको मान्छे भएपछि बिचारा उसले के गर्ने त अर्काको सल्लाहदेखि भाइ
हल्दीबारीका किसानहरूलाई बढी प्रवर्धन गर्नको लागि र उत्पादित वस्तुहरूलाई पनि बजारसम्म पुर्याउनको लागि अर्थात् समर्थन मूल्य राखेर हुन्छ कि अर्थात् चाहिँ त्यसलाई सहकारीको माध्यमबाट वा चाहिँ बजार क्षेत्र तोकेर त्यसरी पनि गाउँपालिकाले समन्वय गर्यो भने कृषि उत्पादनलाई पनि बढाउन सकिन्थ्यो र यहाँले भने जस्तो जनशक्ति पनि तयार गर्न सकिन्थ्यो नि यतातर्फबाट हामी जान सक्यौँ भने जसले गर्दाखेरि हामीले छिटो रूपमा चाहिँ आफ्नो कृषि उपजहरू तयार भइसकेपछि उसको खल्टीमा चाहिँ पैसा आउँछ पैसाको कारणले गर्दाखेरि पनि उसले चाहिँ छिटोभन्दा छिटो कृषि प्रणालीमा जोडिन चाहन्छ होइन हो यो तरिकाले पनि जान सक्यौँ भनेदेखि चाहिँ प्रवर्धन गर्न सकिन्थ्यो नि
होइन त्यो कुरा सही हो पहिलो कुरो यो एउटा चाहिँ नि के कुरा बुझ्नु पर्यो स्थानीय तहले भन्दा नि संघीय सरकारले बजारीकरणको सबैभन्दा पहिलो
नीति
ल्याउनु पर्यो है सबैभन्दा ठुलो कुरो जबसम्म हाम्रो देशमा संघीय सरकारले एउटा नीति बनाएर बोर्डरमा चाहिँ होइन इन्डियाबाट आउने अरू देशबाट आउने चाहिँ उत्पादन गरेका कृषि सामग्रीहरू खाद्यान्नहरू नियन्त्रण गर्दैन तबसम्म यहाँ केही पनि उत्पादन गरेको मूल्य पाउँदैन मैले भन्नुभएको छ जस्तै उदाहरणको लागि एउटा हाम्रै इलाम जिल्लाको चाहिँ एउटा नगरपालिकाले के गर्यो भन्दाखेरि चियाको एउटा चाहिँ मूल्य निर्धारण गर्थ्यो है चिलियाको एउटा मूल्य निर्धारण गरिदिया छ तर त्यहाँको सबै खपत हुनेहरू चाहिँ फेरि इन्डिया जानुपर्छ त्यहाँ निर्धारण त गरेर लेखिदिया छ होइन अब तिगोले मात्रै खपत गरेर साध्य हुँदैन अब सबै दाम दर भाउ चाहिँ त्यहाँ बिक्री भयो भने दाम अलिक बढेर जानुभयो त्यहाँ बिक्री भएन नि यता के पनि हुँदैन होइन मैले भन्नुभयो चाहिँ के भन्दाखेरि सङ्घीय सरकारले एउटा नीति बनाएर चाहिँ यो किसानले उत्पादन गरेका चिजहरूको चाहिँ एउटा चाहिँ बोर्डरमै इन्डियाबाट नआउने र यहीँको मात्रै उत्पादनलाई बढी प्राथमिकता दिने एउटा दर रेटहरू कायम गराइदियो भने त्यही दर रेटलाई मानेर स्थानीय सरकारले दर रेट निर्धारण गर्छ है हामीले जति पनि खरिद ऐनका कुराहरू छन् नियमहरू छन् हामीले सङ्घीय सरकारलाई नै टेकेर स्थानीय तहमा पनि वार्षिक रूपमा हामीले खरिद ऐनहरू तयार गर्छौँ त्यो सङ्घीय सरकारकै दर रेटहरू कोही बेला फिक्स हुँदैन फिक्स
मात्र सरकारले चाहिँ धानको समर्थन मूल्य चाहिँ कायम गरेको छ जस पोहोर परारको भन्दाखेरि अहिले अलिक छिटै नै धानको समर्थन मूल्यलाई चाहिँ सरकारले चाहिँ सार्वजनिक पनि गरेको छ होइन हो त्यसरी नै अरू उत्पादनहरूलाई पनि चाहिँ समर्थन मूल्य भनेर चाहिँ सार्वजनिक गर्न सक्यौँ भने त्यसमा उत्पादनमा जोडिने कार्यमा चाहिँ कृषकहरू बढी लालायित हुन्थ्यो कि भन्न खोजेको
होइन त्यो कुरा एकदम ठिक हो किनभने उत्पादन गरेपछि उसले बेच्नु नै पाउनुपर्छ बेच्ने कुराहरूमा जस्तो कि तपाईँको कस्तो विडम्बना छ हेर्नु है तपाईँले मैले लाउने यो कोट छ नि लुगा छ नि है मैले यो लाउने कोटलाई चाहिँ बजारमा गयो भने त्यो व्यापारीले राखेको दाममा मैले किन्नुपर्छ तर हाम्रै गाउँको किसानले धान उत्पादन गरेको धान बेच्नु पर्यो भने पहिला व्यापारीलाई गएर सोध्नुपर्छ मेरो धान कसरी मनको छ साउजी रिक्वेस्ट गर्नुपर्छ उसले 1000 रुपियाँ छ भन्यो भने 1000 दिनु उसले 2000 भन्यो भने 2000 500 भन्यो 500 दिनु पर्यो पहिलो अधिकार त उसको हो नि त मेरो धान म यतिमा दिन्छु भन्नु पर्यो नि खास त होइन कस्तो उल्टो छ त्यसले गर्दाखेरि यो विषयमा चाहिँ स्थानीय तहले मैले अघि भने नि सङ्घीय सरकारको निर्णय र सङ्घीय सरकारले बनाएको नीतिको आधारमा स्थानीय सरकारले मूल्य निर्धारण गर्ने हो है हामी त्यसमा डिपेन्डिङ भएर गर्ने हो किन भन्दाखेरि स्थानीय सरकारले गरेको कुराहरू भोलि पुगेन भने सङ्घीय सरकार अन्तर्गतको चाहिँ ल तिम्रो मूल्य यति हो भनेर चाहिँ हामीले गर्ने हो
हजुर अनि यसमा जस्तो यहाँको गाउँपालिकामा चाहिँ उत्पादित वस्तुहरू के छन् बढी मात्रामा उत्पादन हुन्छन् र त्यसले बजार पनि पाउँछ
हाम्रोमा चाहिँ सबैभन्दा बढी उत्पादन हुनेको धान मकै र चिया
है
अब धान मकैको सन्दर्भमा त ठिकै छ त्यस्तो केही अहिले ऊ छैन तर चियाको सन्दर्भमा चाहिँ अहिले म भर्खरै यहाँ आउनुभन्दा 2-3 दिन अगाडि मात्रै त्यो अनुगमन गरेर आएको थिएँ त्यहाँ एउटा चाहिँ अत्यन्तै एउटा लोफर भन्ने एउटा चाहिँ रोग लागेछ किरा छ
है
त्यसले चाहिँ पुरै
चिया बगानलाई
क्षति पुर्याएको आज यो तपाईँको कार्यक्रम मार्फतबाट सम्बन्धित मन्त्रालय अथवा सम्बन्धित सरकारवालालाई पनि
म
कृषि विज्ञहरू सबैलाई पनि के आह्वान गर्न चाहन्छु भने पूर्वको चिया बगानतिर एकताल तपाईँहरू गइदिनु होला तपाईँ गएर हेरिदिएर तपाईँहरूले अनुसन्धान गरिदिनु होला त्यो विगत वर्षमा पनि त्यो खालको मैले म चाहिँ गाउँपालिकाको मेरो क्षेत्रको मात्रै भएकोले गर्दा मैले त्यहाँकोलाई बढी प्राथमिकता दिएँ तर पूर्वमा प्राय जसो सबैमा चाहिँ त्यो लोफरले चाहिँ सखा पारिदिया छ त्यस कारणले गर्दाखेरि सम्बन्धित विज्ञ अथवा सम्बन्धित मन्त्रालय अथवा विभागका चाहिँ सरकारहरूले चाहिँ बेलैमा यही तपाईँको चाहिँ यो त साँच्ची भने नेपाल सरकारको एउटा चाहिँ रेडियो नेपालबाट म बोलिरहेको छु, यो चाहिँ पक्कै पनि उहाँहरूले सुन्नुहुन्छ भन्ने मलाई लागेको छ। र त्यो कुरामा चाहिँ ध्यान दिनु पर्यो, किनभने हामी स्थानीय सरकारले मात्रै त्यहाँ त्यो रोग नियन्त्रण गर्न सक्ने अवस्था छैन। हाम्रो पनि त्यहाँ चाहिँ सम्बन्धित आउने जो सङ्घ संस्थाहरू छ अथवा मन्त्रालय अथवा जोसुकै भए पनि हाम्रो पनि साथ र सहयोग रहनेछ, हाम्रो पनि त्यहाँ साझेदारी रहनेछ भन्ने कुरा पनि राख्न चाहन्छु। र किसानको अहिले चियामा चाहिँ त्यो खालको एउटा ठुलो समस्या छ, र हल्दीबारी गाउँपालिकामा चाहिँ चिया, धान, मकै, साग सब्जी प्राय जसो सबै कुराहरू चाहिँ फलफुलहरू, आँप, कटहर, होइन तपाईँको लिची, सुपारी सबै थोक हुने ठाउँ छ। त्यसले गर्दाखेरि अत्यन्तै उर्वर ठाउँ छ, अत्यन्तै राम्रो ठाउँ छ। हल्दीबारी गाउँपालिकाले अगाडि बढ्नुपर्छ भने हामीले गर्ने हो भनेको कृषि क्षेत्रबाटै हो, अरू क्षेत्रबाट भन्दा पनि कृषि क्षेत्रबाटै गर्ने हो। त्यस कारणले गर्दाखेरि हामीले धेरै कुराहरूमा पहल गरिरहेको छौँ, तर पहल गर्दा गर्दै पनि मैले अघि पनि भने चाहिँ जो काम गर्ने कृषकहरू हुनुहुन्छ त्यो कृषकहरू चाहिँ अलिकति शिक्षित वर्गको हुनुपर्छ। जबसम्म शिक्षित वर्गको हुँदैन तबसम्म चाहिँ हामी स्थानीय सरकारले पनि सङ्घीय सरकारले पनि लगानी गर्ने, भिउ बिजन दिने, सबै थोक दिने, ती राख्ने, अझै प्रोग्रेसिभ तरिकाले अगाडि लाने खालको जनशक्ति नआउने हो भने चाहिँ अब उही अहिले जसो तसो चल्या छ चल्ने कुराहरू, र यति गर्दा गर्दै पनि उत्पादन पहिलेको भन्दा त छ बढी छ, तर यतिले चाहिँ हुँदैन।
भनेपछि कृषि ज्ञान केन्द्रले पनि यहाँहरूसँग सहजीकरण गर्यो होला नि त?
गर्नु त गरेका छ, तर गरेको
प्रतिफल आउन सकेन,
त्यो गरेको हिसाबले म चाहिँ सन्तोषजनक छुइनँ।
अब यहाँले यतिका धेरै महत्त्वको साथ कुरा गर्दाखेरि यहाँले नेतृत्व सम्हालेको पनि 4 वर्ष पुरा हुने लागेको छ, अब हामी 5 वर्षको दौडानमा पनि आउँदैछौँ, होइन? अब आफ्नो कार्यकाल पनि सकिँदैछ, प्राथमिकतामा परेका कार्यक्रमहरू र योजनाहरू पनि हामीले सम्पन्न गरिसकेका छौँ, होइन? पूर्वाधार क्षेत्रमा होस्, शिक्षा क्षेत्रमा होस् वा चाहिँ कृषि क्षेत्रका कुराहरू, केही कुराहरू समस्यामा छन्, तर ती समस्या बाहेकका अरू क्षेत्रहरूमा हामी पालिका सरकारले हात हालेर काम गरेको छ, ती चाहिँ सम्पन्न भएका छन् र सफल पनि बनेका छन्, र नागरिकहरू पनि त्यसबाट लाभान्वित भएका छन् भन्ने कुरा यहाँको रह्यो, होइन? अब गाउँलाई राम्रो त बनाइन्छ, उत्पादनमुखी पनि बनाइन्छ, बजारको व्यवस्थापन पनि गरिन्छ, होइन? अझ सुन्दरभन्दा सुन्दर पनि गराइन्छ, त्यहाँ आउने पाहुनालाई पनि हामीले त्यतिकै रूपमा महत्त्वका साथ हेर्नुपर्दछ। पर्यटनको कुरा आउँछ पाहुना भन्दा बित्तिकै, पर्यटन विस्तारका लागि हल्दीबारी गाउँपालिका सरकारले कसरी पहल गरेको छ र पर्यटनका आधारहरू कसरी तय गर्नुभएको छ?
कस्तो छ भन्दाखेरि अब पर्यटन भन्ने बित्तिकै मान्छेले बाहिरी कुरालाई हाउभाउ देखाउने भन्ने खालको बढी कुरा गर्छन् है, तर हल्दीबारी गाउँपालिकाले चाहिँ स्थानीय तीको चाहिँ जे जस्तो भएको साधन स्रोतहरू छ त्यसलाई प्रयोग गर्ने कुराहरूमा, जस्तो कि एउटा भेलागढी सिमसार पार्क छ, त्यहाँ एउटा निर्माण गरेका छौँ, त्यहाँ चाहिँ हामीले स्थानीय त्यहाँको चाहिँ ऐतिहासिक रूपमा भोलि का पुस्ताहरूले नै सम्झोस् भनेर हामीले मेचे समुदाय, त्यहाँ आदिवासीहरू है, मेचे समुदाय, सन्ताल समुदाय र तपाईँको राजवंशी समुदायहरू हुनुहुन्छ, उहाँहरूको समुदाय झल्किने खालको, जस्तो कि घुम्न पनि आउने अनि एउटा सङ्ग्रहालयको रूपमा चाहिँ एउटा 4 तले बिल्डिङ हामीले निर्माण गरेका छौँ है, त्यो निर्माण सम्पन्न गरेका छौँ, तर हामीले उहाँहरूको सामग्रीहरू सङ्कलन गर्ने तयारीमा छौँ, हामीले सबै बजेट पनि तयारी गरेका छौँ।
पर्यटक विस्तार हुने अवस्था
छ, त्यहाँ प्रशस्तै छ, राम्रो छ, निकै आन्तरिक पर्यटकहरू आउनुहुन्छ, त्यहाँ एउटा सिमसार छ, होइन? त्यहाँनिर प्राकृतिक रूपमा
चाहिँ
हो, गाउँपालिकाले नै प्राकृतिक रूपमा अत्यन्तै राम्रो सुन्दर जङ्गल छ, त्यो एउटा छ। त्योदेखि फाल्टो अर्को कुरा के हो भन्दाखेरि झापा जिल्लाको दक्षिणपट्टिको सबैभन्दा ठुलो एउटा जलथल 4 कोसे जङ्गल छ, जो चाहिँ तपाईँको त्यहाँको स्थानीय रैथाने जङ्गली हात्तीहरू छन् है, त्यहाँनिर तपाईँको जैविक विविध वनस्पतिहरूको वनस्पतिहरू छ, त्यहाँ चाहिँ अस्ट्रेलिया, अमेरिका, युरोपबाट पनि धेरै खालका त्यहाँका नागरिकहरू आएर अनुसन्धान गर्नु भएको छ, घुम्नु भएको छ, एक खालको रिसर्चको रूपमा आउनु भएको छ, त्यो लगभग करिब करिब 7,000 हेक्टरमा फैलिएको जङ्गल छ, एकदम त्यहाँ त मैले भने नि त्यो यस्तो ठाउँ छ, हामी त्यसलाई चाहिँ पर्यटकीय खुला उपन जू भन्छ क्या है, त्यसको चाहिँ अवधारणा सहित गरेर चाहिँ जङ्गलको उत्तरपट्टिको साइडमा चाहिँ 50 फुटे चाहिँ पर्यटकीय मार्ग खनेर, त्यो चाहिँ किन खन्नु पर्यो भन्दा दक्षिणपट्टि अलिक गहिरो चाहिँ खाल्टो खनेर त्यसको माटोलाई उत्तरपट्टि बाटो बनाएर यता बस्ती छ, त्यो बस्ती पनि भोलि त्यो एउटा सिमानाको कारणले जङ्गलतिर नजाओस् भनेर जङ्गलको एउटा प्रोटेक्सनको लागि पनि, अनि त्यो गहिरो नाला खनेपछि त्यहाँको हात्तीले यता जङ्गली हात्तीले जनावरले यता चाहिँ आम नागरिकको चाहिँ बाली नानीलाई क्षति नहोस् र जीव ज्यानको नोक्सान नहोस् भनेर पनि त्यो उद्देश्य सहित हामीले खनेर हामीले बाटो निर्माण गरेका छौँ, तर हामीसँग चाहिँ अब बजेट अभाव भएकोले गर्दा त्यसलाई पुरा गर्न सकेका छैनौँ। तर हाम्रो चाहिँ भनाइ के हो भन्दाखेरि त्यो बाटोलाई पुरा गरिसकेर त्यो बाटोमा तपाईँको चाहिँ एकदमै कुनै गाडी घोडा नकुदिकन चाहिँ स्थानीय लोकल हाम्रो चाहिँ तराईमा चाहिँ पहिला गाडा राँगागाडा भन्थ्यो है, राँगागाडा थियो, त्यसलाई व्यवस्थित खालको राँगागाडा चिटिक्क रङ रोकन लगाएर चट्टै पारेर कमसेकम त्यहीँ नजिकै हाम्रो त बोर्डर पर्छ सिक्किमका मान्छे भुटानका मान्छे दार्जिलिङका मान्छे आएर त्यहाँका मान्छेहरूले होला अरू के चढेका होला तर राँगा गाडी जीवनमा चढेको हुँदैनन्
है पहिलो अनुभव हो
अमेरिकाको गोराले है उसको देशमा बिएमडब्ल्यू चढेको हुन्छ तर राँगा गाडी चढ्या हुँदैन है त्यो एउटा सँगसँगै अनि त्यहीँनिर हाम्रो सन्ताल समुदायको मेचे समुदायको राजवंशी समुदायको टिपिकल त्यहाँको चाहिँ छुट्टै खालको जो मेचे जाति भनेको लोपोन्मुख जाति हो यहाँ हुँदै काहीँ पनि पाउँदैन त झापामा मात्रै पाउँछ छ उहाँहरू सबैको चाहिँ एउटा होम स्टे त्यो तयारी गर्ने भन्ने हामीसँग एउटा कल्पना पनि छ एउटा योजना पनि छ तर बजेट अभावको कारणले त्यसको साथसाथै फेरि के हो भन्दा हामीलाई चाहिँ बजेट भएको भए चाहिँ तपाईँ 8-10 चाहिँ तपाईँको घरपालुवा हात्तीहरू ल्याएर जङ्गल सफारीको रूपमा चाहिँ त्यहाँभित्र घुमाउन पाइयो भने
होइन त्यो होइन
पर्यटक त हेर्नु होला यो सौरा भन्दा 100 गुणा बढी त्यहाँ आउँथ्यो किन आउँथ्यो भन्दाखेरि होइन किन आउँथ्यो भन्दाखेरि मैले त्यो किन भन्न खोजेँ भन्दा लोकेसनको आधारले हाम्रो त्यहाँदेखि दक्षिणपट्टि बिहार पर्छ उतापट्टि वेस्ट बङ्गाल पर्छ है अलिक परतिर गयो भने भुटान पर्छ सिक्किम पर्छ सबै पर्छ है ती मान्छेहरू छुट्टी मनाउन चाहिँ त्यहाँ
आउँथ्यो
त्यहाँ आउँथ्यो नजिक भएकोले गर्दा ड्युटी सकेर आज एक रात म यहाँ बस्छु र भोलि फेरि ड्युटी जान्छु भन्दा पनि गर्ने नजिकैको लोकेसन हो यस्तो राम्रो ठाउँ छ त्यो ठाउँलाई फेरि पनि
भन्छ
योजना छ तर बजेट बेगर केही नहुँदो रहेछ यो रेडियो नेपालको मार्फतबाट चाहिँ सुन्नुहुन्छ र सुनिराख्नु भएको छ भने सङ्घीय सरकारका मन्त्री अथवा सांसद सरकारद्वारा सबैलाई म के अनुरोध गर्न चाहन्छु भने एउटा झापाको हल्दीबारी गाउँपालिका अन्तर्गतको 4 कोसे जलथल जङ्गल छ त्यो जङ्गललाई सम्झेर तपाईँहरू बजेट लाउनु भयो भने देशले आमदामी प्राप्त गर्छ हल्दीबारी गाउँपालिकाले होइन त्यहाँबाट चाहिँ भोलि आमदामी जनताले प्राप्त गर्न सक्छ देशलाई फाइदा हुन्छ त्यो समाजलाई फाइदा हुन्छ नागरिकलाई फाइदा हुन्छ देश धनी बनाउने हो भने त्यतातिर सोच्नु भयो भने भोलि यो सरकारले केही न केही जस पाउँछ भन्ने कुराहरू पनि म यो मार्फत पनि सुनाउन चाहन्छु
आमदानीलाई पनि हामीले प्रमुखताका साथ अगाडि बढाउन सक्यौँ भने सङ्घीय बजेटबाट पनि त्यो बजेट त्यहाँ पुर्याउने बजेट चाहिँ काट्न सक्यो भने अर्को ठाउँमा लगाउन सकिने भयो भने त्यसले पनि त आर्थिक हितको लागि चाहिँ काम गर्न सक्ने भयो
हो हामी अब हामी म त के भन्छु भने देश धनी हुनुपर्छ
हजुर अब यहाँले भन्नुभयो हामीसँग बजेटको अभावले गर्दाखेरि यतिका धेरै सोचेका योजनाहरू पनि सम्पन्न गर्न सकेका छैनौँ हामीसँग पूर्वाधार सबै कुराहरूको छ तर चाहिँ सम्पन्न गर्ने योजनाका साथ चाहिँ अगाडि बढ्नका लागि चाहिँ हामीसँग बजेटको अभाव छ भन्नुभयो गाउँपालिकाले आफ्नो आमदानीका स्रोतहरू कसरी पहिचान गरेको छ र वार्षिक आमदानीको स्रोत कति छ
हामीसँग हेर्नु होला त्यहाँ हाम्रो त्यति ठुलो उद्योग धन्दाहरू छैन हाम्रो विशेष त त्यही भूमि करहरू है लगायत अन्य
सिफारिसहरू
करहरू यी नै छन् अब किन भन्दाखेरि त्यहाँ विशेष गरेर ग्रामीण क्षेत्र पर्छ त्यहाँनिर किसानहरूको धेरै बसोबास छ होइन त्यो कारणले गर्दा पनि अन्य नगरपालिका गाउँपालिकाको तुलनामा हामीसँग ठुल्ठुलो खोलाहरू ठेका लाउने ठाउँ पनि छैन तर जे जति छ मैले अघि पनि भने जे जति छ तपाईँ पत्याउनुहुन्छ ती नजिकैको वर्ती र प्रतिको नगरपालिकाले 2-2 अरबको बजेटहरू बनाउँछन् है अरबौँको बजेटहरू बनाउँछन् हाम्रो तपाईँको 40-45 करोड भन्दा तलको हुन्छ है आन्तरिक आय पनि कम छ तर त्यही गाउँपालिकामा शिक्षा फ्री छ खानेपानी फ्री छ 24 आवर्स चल्ने अस्पताल छ सडक सञ्जालहरू सबै 100% मुख्य सडकमा कालो पत्रेहरू बनाएछ
भनेपछि थोरै आय स्रोतले पनि हामीले धेरै कामहरू गर्न सकिन्छ तर चाहिँ त्यसलाई व्यवस्थित गरेर मिलाउन सक्नु पर्यो र त्यसमा जवाबदेता पारदर्शिताको पनि उत्तिकै भूमिका रह्यो भन्न खोज्दछु किनकि कुनै काम गर्दाखेरि जवाबदेता पनि चाहियो पारदर्शिता पनि चाहियो होइन रकम खर्च गर्ने भनेर चाहिँ जथाभावी खर्च गरौँ भनेदेखि त जतिले नि पुग्दैन होइन त्यसलाई मिलाएर लैजानु पर्यो काम सम्पादन पनि राम्रो देखिनु पर्यो त्यसले नतिजा पनि निकाल्नु पर्यो र रोजगारमुखी कार्यक्रमहरू कति ल्याउन सक्ने गाउँमा होइन स्थानीय नागरिकहरूलाई कसरी शिक्षित गराउन सक्ने उनीहरूलाई गाउँमै बस्ने वातावरण कसरी दिन सक्ने भन्ने त पालिका सरकारले नै बनाउने हो नि त यसको बारेमा योजना होइन किनकि हाम्रा बासिन्दाहरू हाम्रा स्थानीय वासीहरूलाई आफ्नो भूमि छोडेर अर्को ठाउँमा नजाऊ बरु अरूको व्यक्तिहरू चाहिँ पाहुना भनेर चाहिँ आफ्नो ठाउँमा चाहिँ अतिथिको रूपमा चाहिँ विकास गर भनेर हामीले त्यसरी काम गर्न सक्यौँ भने पक्कै पनि हामी समृद्ध बन्न सक्छौँ भन्ने कुरा रह्यो यहाँको
हो एकदमै एकदमै किन भन्दाखेरि हामीसँग म त के भन्छु भने विकास भन्ने चिज अरूको मोडलबाट गर्ने होइन आफ्नो जे छ त्यहीबाट गर्ने हो हामीसँग बजेट छ त्यसलाई नै नीतिगत तरिकाले इमान्दार साथ चाहिँ एउटा चाहिँ पारदर्शी खालको योजनाहरू बनाउनुपर्छ भोलि सक्ने खालको योजनाहरू बनाउनुपर्छ नसक्ने खालका योजनाहरू बनाएर अलपत्र पार्नु हुँदैन त्यसले गर्दाखेरि हल्दीबारी गाउँपालिकाले थोरै बजेट भए पनि जे छ हो अझै धेरै कामहरू गर्न छ अझै धेरै पुर्याउन बाँकी छ तर जे छ हामीले सकेको इमान्दार साथ गरिरहेका छौँ
निश्चित समयभित्र गर्नुपर्ने कामहरू हामीले सम्पन्न गरेका छौँ भन्ने कुराले बुझ्नु पर्यो किनभने मान्छेको चाहना चाहिँ होइन अभाव त जहिले पनि रहि नै रहन्छ होइन नयाँ नयाँ कुरामा अभाव रहन्छ नयाँ नयाँ कुरामा चाहनामा जान्छ हामी त्यही अनुसार परिवर्तित भएर जानु पर्यो होइन त्यही अनुसार चाहिँ काम गर्दै जानु पर्यो भन्ने कुरा रह्यो होइन जस्तो अहिले सरकारले ल्याएको 100 शासकीय सुधार सरकारभित्रका कार्यसूचीभित्रको प्रभाव चाहिँ स्थानीय सरकारलाई कतिको परेको छ र हामीले अझ के गर्न सकिन्छ भन्ने कुरामा प्रेरित गर्न सक्ने अवस्था के देखिन्छ?
अब यस्तो छ, उहाँहरूले अब ल्याएका कुराहरू नीति तथा कार्यक्रम चाहिँ नि ल्याए भन्दै भए नराम्रो पनि भन्नु हुँदैन होइन, ल्याएकोलाई चाहिँ हेर्नुपर्छ भन्छु म पहिला।
स्थानीय पालिकामा कतिको कार्यान्वयन भएको देखिन्छ भन्न खोज्छ?
होइन, कार्यान्वयन त मैले भने सबै भयो भन्ने कुरा होइन, तर म्याक्सिमम भएको छ,
धेरै नै भएको छ। अहिले संघीय सरकारले ल्याएको चाहिँ 100 कार्यसूचीका जुन शासकीय सुधारका कामहरू छन् नि, नीतिहरू छन् नि होइन, ती नीतिहरूलाई चाहिँ हामीले अनुसरण गर्न सक्यौँ भनेदेखि हामी छिटो गतिमा अगाडि बढ्न सक्ने कुरामा प्रत्यावृत्ति गर्न सकिन्छ?
होइन, मैले अघि भने अहिले साँच्ची भने त देशको नि सबैभन्दा ठुलो संघीय सरकारको त के कुरा गर्ने, प्रदेशको नि के कुरा गर्ने, सब देश थाम्ने भनेको स्थानीय सरकार होइन, म तपाईँको अगाडि
विकासको पहिलो जग्ने
स्थानीय सरकार हो है,
त्यसलाई
होइन स्थानीय सरकार नै हो है। म त के हुन्छ, धेरै कुरा संघीय सरकारका प्रतिनिधिहरूले सिक्नु पर्यो भने स्थानीय सरकार चलाएका अनुभवी जनप्रतिनिधिहरूबाट सिक्नुपर्छ। मैले अघि भने नि धक फुकाएर भन्छु, स्थानीय सरकारको मेरो आफ्नो अनुभवले शिक्षा स्वास्थ्य त्यहाँका बेसिक आवश्यकता परेका चिजहरू जनतालाई निशुल्क दिन सकिन्छ, खानेपानी दिन सकिन्छ, शिक्षा फ्री गर्न सकिन्छ, यो सबै कुराहरू हामीले विगत चाहिँ वर्षौंदेखि गरेर आएका छौँ, त त्यो अनुभव छ, त त्यो अनुभव देशैभरि लागू गर्न त संघीय सरकारका प्रतिनिधिहरूले हाम्रा अनुभवहरूलाई सेयर गर्नु पर्यो नि त।
हजुर, अब यहाँ चाहिँ झापा स्थित हल्दीबारी गाउँपालिकाको 2 कार्यकालसम्म यहाँले चाहिँ जिम्मेवारी तहमा बसेर काम गर्नुभयो, नागरिकहरूका अपेक्षा कस्ता हुँदो रहेछन्, पहिचानको बाटो कस्तो हुँदो रहेछ, योजना कसरी ल्याउनु पर्दो रहेछ, त्यसभित्र फेरि अभाव कसरी सिर्जना हुँदो रहेछ, गुनासो कसरी आउँदो रहेछ, त्यो तमाम विषयहरूमा चाहिँ यहाँ जानकार हुनुहुन्छ। कहिलेकाहीँ जनप्रतिनिधि जो चाहिँ प्रमुख भई काम गर्नुहुन्छ, यहाँ जसरी काम गर्नुभएको छ, उसको नि आफ्नो सपना हुन्छ कि म यो गाउँपालिकालाई म जनप्रतिनिधि प्रमुख भएर गएँ भनेदेखि यति यति कामहरू गर्न सक्छु, म यस्तो तरिकाले मेरो सपनालाई चाहिँ यहाँनिर साकार रूप दिन सक्दछु भन्ने चाहना पनि हुन्छ नि, त्यतातिर बसेर पनि काम गर्ने वातावरण मिल्यो कि मिलेन होला यहाँलाई?
यस्तो छ, अब म 2 कार्यकाल हो, अघिल्लो कार्यकालमा चाहिँ त्यहाँनिर अब भनौँ न यो हाम्रो अब संरचना त्यस्तै हो, अब राजनीतिक एउटा पार्टीको माध्यमबाट चाहिँ चुनाव लडिया हुन्छ, त्यो माध्यमबाट आउँदाखेरि अब विभिन्न राजनीतिक ब्याकग्राउन्डबाट आएका चाहिँ जनप्रतिनिधि हुन्छन्। अघिल्लो उमा चाहिँ म अल्पमतमा थिएँ है, म राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चाहिँ प्रतिनिधित्व गरेका थिएँ, म गाउँपालिका अध्यक्ष, म त्यहाँ अल्पमतमा थिएँ, तथापि पनि अल्पमतमा बसे थिएँ भनेर कामै केही नगर्ने भन्ने कुरा होइन, मैले के बुझेका थिएँ, मैले म अल्पमतमा थिएँ, मैले गर्न सकिनँ, मैले गर्न मैले भन्ने छुट छैन, किन म त्यहाँको एउटा गाउँपालिकाको अध्यक्ष भइसकेपछि त्यहाँका राम्रा पनि नराम्रा पनि जस अफ जस मैले नै लिनुपर्छ, किन भन्दाखेरि किन भन्दा म त्यहाँको चाहिँ हेड अफ द पोस्ट अब जनताले प्रतिनिधिको रूपमा पठाइसकेपछि, त्यसले गर्दाखेरि त्यहाँ मैले मेरो आफ्नो डिजाइनले गर्न नसके पनि तर सबै साथीभाइहरूको सरसल्लाह अनुसार त्यस बेला पनि हामीले राम्रै काम गरेका
हौँ,
त्यस बेला पनि राम्रै काम गरेका हौँ, त्यसलाई चाहिँ भनौँ न राज्यको पैसा दुरुपयोग गरेको होइन त्यस बेला पनि होइन, हुन्छ नि त चाहिँ भ्रष्टाचारमा पर्ने ऊ पर्ने त्यस बेला पनि त्यस्तो गरे होइन।
पहिला पहिला हामीले के सोचिन्थ्यो भने दल प्रमुख हुन्थ्यो, कुन दलबाट आउँछ भन्ने कुरालाई हामीले प्राथमिकता दिने गर्थ्यौँ पहिला पहिला, अहिले नागरिकहरूले पनि धेरै बुझ्ने भइसकेछन् कि होइन दलबाट मात्र आएर हुँदैन कि दलबाट पनि कति योग्य व्यक्ति आएर हाम्रो लागि काम गर्न सक्छ भन्ने कुरामा अहिले त्यतातिरको सोच गइरहेको छ कि?
त्यो त एकदमै मैले भने म एकछिनको लागि म राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधित्व गरेर त्यहाँ चुनावमा जितेर आएँ, त्यो जनताले त्यसलाई प्राथमिकतामा छान्नु हुँदैन, प्राथमिकतामा के छान्नुपर्छ भने म रविन्द्र लिङ्गदेनको मेरो चरित्र कस्तो छ, मेरो क्षमता कस्तो छ होइन, मेरो इमान्दारिता छ छैन, जनताप्रति उत्तरदायी छ कि छैन, ऊ राष्ट्रप्रति उत्तरदायी छ कि छैन, त्यो कुरालाई पहिलो प्राथमिकता हुन्छ। यहाँ चाहिँ पहिला चाहिँ अब चाहिँ बढी पार्टी राम्रो खोज्ने चलन थियो, त्यो पार्टीले होइन त्यसको चाहिँ सम्भाग गर्ने त्यसको व्यक्ति प्रतिनिधि इमान्दार भएन त्यसको पार्टी राम्रो भएर के गर्ने होइन, प्रतिनिधि राम्रो छान्नु पर्यो होइन, प्रतिनिधि इमान्दार हुनु पर्यो, म इमान्दार छुइनँ भने मेरो पार्टी राम्रो भनेर हुन्छ र होइन, त्यसले गर्दाखेरि मेरो बुझाइ के हो भन्दाखेरि राजनीतिमा तपाईँ जुनसुकै पार्टीमा हेर्नुहोस् त्यो ठुलो कुरा होइन, तर तपाईँ इमान्दार भन्नुहोस्, तपाईँ राष्ट्रप्रेमी बन्नुहोस्, तपाईँ अनुशासित बन्नुहोस्, त्यति भए जनताले सबै कुरा मन पराउँछ।
हजुर, हामी अब अन्त्यमा जाँदा जाँदै अब यहाँ हामीले सुशासन र समृद्धिलाई प्रवर्धन गर्नका लागि नागरिकले के गर्नुपर्ने र यहाँ जस्तै अरू जनप्रतिनिधि पनि हुनुहुन्छ उहाँहरूले पनि कसरी यसलाई प्रवर्धन गर्नका लागि सहयोग पुर्याउनु पर्ने र नागरिकहरूलाई सम्पन्न बनाउन सकिन्छ यो बारेमा अन्त्यमा भनिदिनुहोस् न।
अब यसो म आफै जनताले जनताको प्रतिनिधित्व गरेर चाहिँ जनप्रतिनिधि भइसकेपछि नागरिकले यो गर्नुपर्छ ऊ गर्नुपर्छ भन्दा पनि पनि नागरिकले जिम्मा दिएर चाहिँ तिमी प्रतिनिधि हौ भनेर पठाएको है। त्यसले गर्दाखेरि जनता भन्दा हामी जनप्रतिनिधि इमान्दार हुनुपर्छ। जनताले के हो भन्दाखेरि जनप्रतिनिधि इमान्दार बनेर एउटा राम्रो सिस्टम बसाइदियो भने त्यो सिस्टमलाई जनताले फलो गर्ने, तर सिस्टमै बसाउने मान्छे नै इमान्दार भइदिएर भने जनताले त्यो कुरालाई एक्सेप्ट गर्दैन। त्यसले गर्दाखेरि म के भन्छु भन्दाखेरि अन्तमा हामी चाहे सङ्घीय सरकारका जनप्रति हुन्, चाहे प्रदेशका हुन्, चाहे स्थानीयका हुन्, जनताको प्रतिनिधित्व गरेर म के भन्छु भन्दाखेरि चाहे पार्टीको सरोकारको विषय होइन, देशको सरोकारको विषय हो है, समाजको सरोकारको विषय हो, जनताको सरोकारको विषय हो। हामी सबै जनप्रतिनिधिहरू आफ्नो आफ्नो ठाउँबाट इमान्दारपूर्वक हामीले के बुझ्नुपर्छ भने जनप्रतिनिधिलाई यो ठाउँमा सेवा गर्छु भनेर आउने मान्छेलाई दुःख हुन्छ, सुख खोज्न आएको होइन है। यो चाहिँ हामीले मनबाट लिनुपर्छ, मनबाट दिमागबाट लिनुपर्छ। म सेवा गर्न आएको मान्छे हो, म मेवा लिन आएको मान्छे होइन। सेवा गर्ने मान्छेले उसको घरमा दुःख होला, उसलाई दुःख होला,
राम्रो गर्ने कुरामा प्रतिस्पर्धा गर्नु पर्यो
हो, एकदम दुःख हुन्छ। सेवा गर्छु भन्नु त्यति यो मुखले बोलेर त्यतिकै स्टन्टबाजी गरेर चाहिँ म सेवा गर्छु भन्ने कुरा होइन। सेवा गर्ने मान्छेले सेक्रिफाइस गर्नु पर्यो, नेतृत्वले नेताले सेक्रिफाइस गर्नु पर्यो। त्यसले गर्दाखेरि मेरो अरू धेरै कुरा छैन, खालि के हो भन्दाखेरि हामी जनप्रतिनिधिहरू इमान्दार भयौँ भने सबैले राम्रो काम गर्यो भने देशमा विकास हुन्छ नहुने भन्ने कुरा छैन। अब हामी जनप्रतिनिधिहरू इमान्दार साथ काम गर्यौँ भने केही न केही सुरुवात हुन्छ। मेरो आफ्नो अनुभव, हामीले राम्रोसँग काम गर्यौँ भने धेरै कुराहरू गर्न नसकिएला। मेरो हल्दीबारी गाउँपालिका पनि मैले सबै त गर्न सकिनँ होला, तर हिजोको भन्दा केही न केही सुरुवात गरिएको छ, केही न केही सुरुवात गरिएको छ। त्यो सुरुवातलाई थप्दै लाने हो हामी, थप्दै लिएर गयो भने अनि पो देखिने अलिक धेरै देखिने खालको विकास भएर जान्छ। अहिले सुरुवात गरेका छौँ, त्यसले गर्दाखेरि मेरो सल्लाह सुझाव यति नै हो, योभन्दा अरू धेरै छैन।
खुसी लाग्यो होइन, हामीले हल्दीबारी गाउँपालिकामा बसेर नेतृत्व लिएर कसरी काम गर्नुभएको छ, त्यहाँको जनअपेक्षित कामहरू के हुन् होइन, हामीले कुन कुन कामहरूलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने होइन, उनीहरूलाई कसरी समृद्धितर्फ डोराउने र उनीहरूको उत्पादनलाई कसरी बजारसम्म पुर्याउने र अझ रोजगारलाई कसरी प्रवर्धन गर्न सकिन्छ विषयमा हामी केन्द्रीकृत भएर कुराकानी गरे। यहाँले प्रदान गर्नुभएको समय र गर्नुभएको कुराकानीका लागि धेरै धेरै धन्यवाद छ।
धन्यवाद हरिजी, मलाई पनि एउटा सुदूर पूर्व को झापाको एउटा भर्खर मात्रै अलिकति नाम सुनेको छ, पहिला अलिक नाम नसुनेको हल्दीबारी गाउँपालिका जस्तो एउटा ठाउँको चाहिँ एउटा जनप्रतिनिधिलाई आज जुन तपाईँको जुन रेडियो नेपालमा आएर चाहिँ आफ्ना कुरा राख्ने जो अवसर दिनुभयो, मेरो मात्रै होइन सिङ्गो हल्दीबारी गाउँपालिकाको जनताको हल्दीबारी वासीको जुन एउटा आवाजलाई एउटा नेपालभरि पुर्याउने विश्वभरि पुर्याउने जुन एउटा अवसर दिनुभयो, यहाँलाई मेरो व्यक्तिगत तर्फबाट र सिङ्गो हल्दीबारी गाउँपालिकाको जनताहरूको तर्फबाट पनि यहाँलाई धेरै धेरै धन्यवाद।
पहाड स्थित स्थानीय तह होस् या तराई या समथर भूमिमा रहेको पालिका नै किन नहोस्, विकास स्थानीय तहबाट नै सम्पन्न हुनु सबैका लागि उत्तिकै महत्व बन्न सक्दछ। धेरै आर्थिक स्रोतले छिटो र धेरै काम गर्न सकिन्छ र थोरै आर्थिक स्रोतले विकास ढिलो हुन्छ र कम गतिमा काम हुने कुरालाई हल्दीबारी गाउँपालिकाले चिरेर देखाइदिएको छ। थोरै आर्थिक स्रोतले जुन गतिमा हल्दीबारी गाउँपालिकाले विकास गरेको छ त्यही रफ्तारमा अन्य पालिकाले पनि कम आर्थिक स्रोतमा काम गर्न सके पक्कै पनि नागरिकको जीवन स्तर माथि उठाउने मात्र होइन कि गाउँको विकासले गाउँको कृषि उत्पादनलाई बढाउन सकिने कुरालाई नकार्न सकिँदैन। आजको कार्यक्रममा हामीले झापा स्थित हल्दीबारी गाउँपालिकाको समग्र विकास अवस्थाबारे गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनसँग कुरा गरेका थियौँ। आजलाई सुशासन र समृद्धि कार्यक्रम यति नै, अर्को साताको बिहिबार बिहान 8:15 बजे अर्को समृद्धिको पक्षमा कुराकानी लिएर आउनेछौँ। तबसम्मका लागि आजको यस कार्यक्रमबाट प्राविधिक मित्र सुलोचना वज्राचार्यसँगै कार्यक्रम सञ्चालक म हरिगिरी पनि बिदा हुन्छौँ। अवस्था नमस्कार।